यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता। सुशासन रोजगारीको चुनौतीको समाधान गरेर युवाहरूलाई देशमै बस्ने अवस्था सृजना गर्न राष्ट्रपति रामचन्द्र पौडेलको सुझाव। विद्युत आयोजनाहरू तोकिएको समयमै सम्पन्न गर्न र लागत बढ़ने स्थितिको अन्त्य गर्न मन्त्रीहरूसहित उच्च अधिकारीलाई प्रधानमन्त्री ओलीको निर्देशन। धौलागिरी हिमाल आरोहणका लागि गएका पाँचजना रूसी पर्यटक सम्पर्क विहीन। आज नवरात्रको छैटौं दिन स्कन्द माताको पूजा आराधना गरिँदै र लेबनानमा इजरायली हवाई हमलामा परि लेबनानी नागरिक रक्षाका 11 सदस्यको मृत्यु।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच हिजो भेटवार्ता भएको छ। राष्ट्रपति भवन शीतल निवासमा भएको उक्त भेटमा राष्ट्रपति पौडेलले सुशासन रोजगारीको चुनौतीको समाधान गरेर युवाहरूलाई देशमै बस्ने अवस्था सृजना गर्न सुझाव दिनुभएको हो। संयुक्त राष्ट्रसंघको महासभामा देशको सहभागिताबारे जानकारी दिन शीतल निवास पुग्नुभएका प्रधानमन्त्री ओलीलाई राष्ट्रपति पौडेलले राजनैतिक दलहरू मिलेर मुलुकमा देखिएका समस्याहरूको समाधान खोज्न आग्रह गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। राष्ट्रपति पौडेलले हालै आएको बाढ़ी पहिरोबाट प्रभावितहरूको राहत तथा पुनर्निर्माण कामलाई तीव्रता दिन सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड़ दिनुभएको थियो। भेटमा प्रधानमन्त्री ओलीले दुई ठूला दल मिलेर बनेको वर्तमान सरकारले सुशासन र विकासमा आफूलाई केन्द्रित गरेको उल्लेख गर्नुभयो। वहाँले दुईवटा ठूला दल मिलेर बनेको वर्तमान सरकारले सुशासन र विकासमा आफूलाई केन्द्रित गरेको पनि उल्लेख गर्नुभएको थियो। त्यस क्रममा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघ महासभाका सन्दर्भमा भएको भ्रमण अत्यन्त फलदायी र प्रभावकारी भएको राष्ट्रपति पौडेललाई जानकारी गराउनु भएको थियो। महासभामा नेपालले समुद्र सतह देखि उठेको हिमाल जोगाउने विषयलाई नयाँ तर्कका साथ उठाएर सबैको ध्यानाकर्षण गराउन सकिएको पनि बताउनुभयो। प्रधानमन्त्री ओलीले भ्रमणका सन्दर्भमा विभिन्न महत्वपूर्ण साइड लाइन वार्ता गरेको पनि जानकारी गराउनु भएको थियो। सो भेटमा परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवा पनि सहभागी हुनुहुन्थ्यो। प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतको क्षमता विस्तार र खपत वृद्धिको लक्ष्य लिएको ऊर्जा विकास कार्ययोजनाका विषयमा मन्त्रीहरूसहित उच्च अधिकारीहरूसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा आगामी सन् 2035 सम्ममा 28,500 मेगावट विद्युत उत्पादनका लागि कानूनी नीतिगत संस्थागत एवं प्रक्रियागत सुधारका साथै उत्पादन पूर्वाधार व्यापार र वित्तीय स्रोतको व्यवस्थापनका कार्यक्रमलाई छिटो छरितो रूपमा अघि बढ़ाउने निष्कर्ष निकालिएको छ। बैठकमा प्रधानमन्त्री ओलीले प्रक्रियागत ढिलाइ र नीतिगत अस्पष्टताका कारण तोकिएको समयमा लक्ष्य हासिल नहुने र लागत बढ़ने स्थिति अन्त्य गर्न निर्देशन दिनुभयो। वहाँले उत्पादन बढ़दो रहेको स्थितिमा विद्युत व्यापारमा विविधीकरण गर्दै बंगलादेशमा बिजुली निर्यात गर्न भारतको डेडिकेटेड ट्रान्समिटर लाइन बनाउने र बंगलादेश हुँदै अरू मुलुकमा पनि निर्यात गराउने गरी लाग्न आग्रह गर्नुभयो। उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल, परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवा, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का, मुख्य सचिव एक नारायण अर्याल लगायत सहभागी छलफलमा ऊर्जा र सिंचाई क्षेत्रका पूर्वाधार विकास आयोजना कार्यान्वयनमा वन वातावरण र जग्गा प्राप्तिसँग जोड़िएका समस्याको पहिचान गरी समाधानका उपायमाथि विमर्श गरिएको छ। कार्यान्वयनका क्रममा उत्पादन प्रसारण लाइन र वितरणका लागि करिब 46.5 अर्ब अमेरिकी डलर लागत लाग्ने अनुमान गरिएको छ। हाल मुलुकको विद्युत क्षमता 3,243 मेगावट रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि स्वदेशी र विदेशी जलविद्युत कम्पनी र वित्तीय संस्थाहरूले हिजो सहयोग रकम हस्तान्तरण गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भारतको सबैभन्दा ठूलो जलविद्युत कम्पनी राष्ट्रिय हाइड्रो पावर कर्पोरेशन एनएचपीसी लिमिटेडका वित्त निर्देशक आरपी गोयलबाट 1 करोड़ रूपियाँ, अरूण तेस्रो जलविद्युत आयोजना लिमिटेडका प्रमुख कार्यकारी निर्देशक प्रशान्त शर्माबाट 1 करोड़ रूपियाँ, प्रभु बैंकका अध्यक्ष देवी प्रसाद भट्टचनबाट 1 करोड़ रूपियाँ र प्राइम कमर्सियल बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठबाट 31 लाख रूपियाँको चेक उद्धार कोषका लागि हस्तान्तरण भएको छ। यसै गरी प्रभु इन्सुरेन्स लिमिटेडका अध्यक्ष राजेन्द्र मल्लबाट 25 लाख, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सका अध्यक्ष शिक्षा भट्टचनबाट 25 लाख र प्रभु क्यापिटलका अध्यक्ष एलपी भानु शर्माबाट 25 लाख रूपियाँको चेक प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिएको छ। प्रधानमन्त्री ओलीले हालैको बाढ़ी पहिरो र डुबानबाट प्रभावितलाई राहतका लागि कोषमा सहयोग गरेकामा सबैमा धन्यवाद दिनुभयो। गृहमन्त्री रमेश लेखकले काभ्रे पलाञ्चोकको बाढ़ी पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ। काभ्रे पलाञ्चोकको पनौती नगरपालिका ओडा नम्बर 12 कलाती भूमिडाँडा क्षेत्रमा रोसी खोलामा आएको बाढ़ी पहिरोका कारण धेरै जनधनको क्षति पुर्याएको थियो। मन्त्री लेखकले सो क्षेत्रको रोसी बजार क्षेत्र आसपासको प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुका साथै स्थानीय बासिन्दासँग त्यहाँका नागरिकको अवस्थाको बारेमा जानकारी लिनुभएको छ। सो क्रममा पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले बाढ़ी पहिरोबाट नगरभित्रमा भएको क्षति, त्यसले नागरिकको आवास खाद्यान्न र स्वास्थ्य स्थितिमा पुर्याएको समस्याको बारेमा नगरपालिकाले गरिरहेको उद्धार राहतको अवस्थाका विषयमा मन्त्री लेखकलाई जानकारी गराउनु भएको थियो। मकवानपुर इन्द्र सरोवर गाउँपालिका ओडा नम्बर 2 रहेको कुलेखानी ड्याम नजिकै सिम खोलामा बनाइएको डाइभर्सन भासिदा सवारी आवागमन पुनः अवरूद्ध भएको छ। त्यसले गर्दा कुलेखानी फाखेल महालक्ष्मी र कुलेखानी सिस्नेरी दक्षिणकाली दुवै मार्गमा यातायात सेवा अवरूद्ध भएको हो। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाश मान सिंहले संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेको आवासको अधिकारलाई सुनिश्चित गरिनुपर्ने बताउनु भएको छ। विश्व बसोबास दिवसका अवसरमा हिजो काठमाण्डुमा आयोजित कार्यक्रममा उहाँले नेपालको संविधानमा व्यवस्था गरे अनुसार सीमान्तकृत घरबार विहीन सामाजिक तथा आर्थिक रूपले पछि परेका नागरिकको आवासको हक सुनिश्चित गर्न सरकार लागिरहेको बताउनुभयो। सिन्धुलीको हरिहरपुर गढ़ीमा हिजो बस दुर्घटना हुँदा 2 मृत्यु भएको छ। काठमाण्डुबाट भोजपुर जाँदै गरेको यात्रुवाहक बस मदन भण्डारी राजमार्ग अन्तर्गत हरिहरपुर गढ़ी गाउँपालिका 5 दुर्घटना भएको प्रहरीले जनाएको छ। थप विवरण भने प्राप्त भई नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्द राज काफ्रेले जानकारी दिनुभयो। धौलागिरी हिमाल आरोहणका लागि गएका 5 रूसी नागरिक सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन भएका पर्वतारोहीहरूको खोजी कार्य जारी रहेको पर्यटन विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक रोशन गुरूङले जानकारी दिनुभयो। नेपाली कांग्रेस निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले काभ्रे पलाञ्चोकको रोसी गाउँपालिकाका बाढ़ी पीड़ितलाई 5,55,500 आर्थिक सहयोग गरेका छन्। महासंघका अध्यक्ष ओम बहादुर घरती मगर नेतृत्वको टोलीले हिजो काभ्रे पलाञ्चोकको रोसी पुगेर बाढ़ी पहिरोबाट भएको क्षतिको अवलोकन गरी त्यसको पुनर्निर्माण र पीड़ित नागरिकको राहतका लागि गाउँपालिकाका अध्यक्ष दिनेश लामालाई उक्त रकम हस्तान्तरण गरेको हो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष मुस्लिम आयोगले आर्थिक वर्ष 2080-81 गरेका कामहरूको वार्षिक प्रतिवेदन पेश गरेको छ। राष्ट्रपति भवन शीतल निवासमा हिजो आयोजित कार्यक्रममा आयोगका अध्यक्ष समीम मिया अन्सारीले राष्ट्रपति पौडेल समक्ष प्रतिवेदन पेश गर्नुभएको हो। त्यस अवसरमा राष्ट्रपति पौडेलले देशको सांस्कृतिक विविधता कायम राख्दै समानता एवं सह अस्तित्वका आधारमा विभिन्न जात जाति समुदायको भाषा लिपि संस्कृति साहित्य कला सम्पदाको संरक्षण र विकास गर्ने राज्यको सामाजिक र सांस्कृतिक रूपान्तरण सम्बन्धी नीति रहेको सन्दर्भमा स्वयं बमोजिम गठित मुस्लिम आयोगको जिम्मेवारी र दायित्व गहन रहेको बताउनुभयो। उहाँले आयोगले आफ्नो संवैधानिक र कानूनी दायित्व पूरा गर्ने सन्दर्भमा आफूले गरेका काम कार्यवाहीहरू समेटेर तयार पारेको प्रतिवेदनमा उठाइएका महत्वपूर्ण विषयलाई सम्बोधन गर्ने विषयमा सरकारले ध्यान दिने विश्वास व्यक्त गर्नुभयो। यसै गरी राष्ट्रपति पौडेल समक्ष थारू आयोगले आर्थिक वर्ष 2080-81 गरेका कामहरूको वार्षिक प्रतिवेदन पेश गरेको छ। राष्ट्रपति भवन शीतल निवासमा हिजो आयोजित कार्यक्रममा आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले प्रतिवेदन राष्ट्रपति पौडेल समक्ष पेश गर्नुभयो। सो अवसरमा राष्ट्रपति पौडेलले संस्कृति व्यक्ति र समुदायको पहिचान र अपनत्व कायम राख्ने महत्वपूर्ण माध्यम भएको बताउनुभयो। थारू समुदाय मूलत नेपालको तराई क्षेत्रमा युगौंदेखि बसोबास गरी आएको र यो समुदायको आफ्नै भाषा संस्कृति वेशभूषा परम्परा सभ्यता र संस्कार रहेको छ। बाढ़ी पहिरोबाट सिन्धुलीस्थित खुरकोट पुल भत्किँदा दशैंको मुखमा नागरिकहरू अलपत्र परेपछि नेपाली सेनाले पुल निर्माण कार्यलाई तीव्रता दिएको छ। बीपी राजमार्ग र पुष्पलाल राजमार्गमा पर्ने खुरकोटको पुल बगाएपछि नेपाली सेनाले बेली ब्रिज जडान कार्यलाई तीव्रता दिएको छ। संवाददाता कल्पना दाहालको रिपोर्ट।
नेपाली सेनाले सिन्धुली र रामेछाप जिल्ला जोड्ने बीपी राजमार्ग र पुष्पलाल राजमार्गको सुनकोशी नदीमाथि बेली ब्रिज जडान कार्य शुरू गरेको छ। यही असोज 10 र 11 गते सुनकोशीमा आएको बाढ़ीले खुरकोटको पुल बगाएको थियो। नेपाली सेनाले खुरकोटमा बेली ब्रिज हाल्ने कार्य निरन्तर गरिरहेको सेनाका प्रवक्ता एवं सहायक रथी गौरव केसीले जानकारी दिनुभयो। उहाँले खुरकोटमा बेली ब्रिज जोड्न सबै पाटपूर्जा उपलब्ध हुने क्रममा रहेको र सबै सामान प्राप्त भएपछि लगभग 10 दिन जडान गरिसक्ने बताउनुभयो।
खुरकोटमा एउटा बेली ब्रिज हाल्ने काममा हिजोबाट नेपाली सेनाको फौज चाहिँ त्यहाँ काम गरिरहेको छ, सिन्धुली र रामेछाप जोड्ने। अब अहिले पनि कतिपय त्यो बेली ब्रिज जोड्नलाई केही पाटपूर्जाहरू अझै पनि त्यहाँ आइपुगेको अवस्था छैन अहिलेसम्म, किनभने त्यो कम्प्लिट पूर्जाहरू आयो भने त्यो जोडिने हो। सामान सम्पूर्ण प्राप्त भएपछि करिब 7-10 दिन भन्ने हाम्रो प्लान हो। अब टिमहरूले काम गर्दैछन्, सामानहरू पनि उपलब्ध हुँदैछ, आशा छ अब यो जति प्रयास।
यसै गरी नेपाली सेनाले हेटौडा जोड्ने कान्ति लोकपथमा बगुवा खोलाको पुलमा क्षति भएपछि त्यहाँ डाइभर्सन गरेर बाटो निर्माण गरिरहेको प्रवक्ता केचीले जानकारी दिनुभयो। उहाँका अनुसार नेपाली सेनाले रोसी करिडोरमा काठको पुल निर्माण गरेको, बिजुलीको पोलको व्यवस्थापन, रूख हटाउने लगायत उद्धार र निर्माण कार्य करिब 30-35 स्थलमा गरिरहेको छ। बीपी राजमार्गमा सड़कमा ठूलो क्षति भएकाले सड़क डिभिजन र नेपाली सेना सहितको विज्ञ टोलीले अध्ययन गरिरहेको र हाललाई वैकल्पिक माध्यमको प्रयोग गरी त्यस क्षेत्रमा आवागमनलाई सहज बनाउने जानकारी सेनाका प्रवक्ता केसीले दिनुभयो।
बीपी राजमार्गको ठूलो क्षति भएको छ, त्यसलाई अब कसरी काम गर्ने भन्ने विषयमा एउटा प्राविधिक टोलीले अध्ययन पनि गरिरहेको छ। अब त्यसमा हाम्रो नेपाली सेनाको टिम पनि सम्मिलित छ। ठूलो नै क्षति भएको देखिन्छ। अब त्यसको लागि अस्थायी रूपमा केही उपाय गर्ने एउटा पक्ष भयो, कसरी खोल्ने के गर्ने भन्ने अहिलेसम्म त्यो भइसकेको छैन। त्यस्तै यो कान्ति लोकपथमा पनि यो बगुवा खोलामा अलिकति यो पुलको क्षति भएर डाइभर्सन गरेर बाटो निकाल्ने काममा पनि हाम्रो फोर्स चाहिँ अहिले लागिरहेको छ।
बाढ़ी पहिरोले बागमती प्रदेशका काठमाडौँ, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, धादिङलाई नराम्ररी प्रभावित बनाएपछि नेपाली सेनाले नागरिकको खोज तथा उद्धार कार्य गरेको थियो भने हाल नेपाली सेना सड़क तथा पुल निर्माणमा जुटेको हो। कल्पना दाहाल, रेडियो नेपाल, काठमाडौँ।
ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले जलविद्युत आयोजना मार्फत गरीब र विपन्न वर्गलाई समृद्ध बनाउने सरकारको लक्ष्य रहेको बताउनु भएको छ। मन्त्री खड्काले हिजो काठमाण्डुमा आयोजित शुभकामना तथा चियापान कार्यक्रममा निम्न वर्गका स्थानीयलाई पनि जलविद्युत आयोजनामा शेयर दिने गरी मन्त्रालयले छलफल अघि बढ़ाएको बताउनुभयो। नवलपरासी बर्दघाट सुस्ता पूर्वकको गैड़ाकोटका कृषक देवीमाया रेग्मी उत्कृष्ट कृषकका रूपमा पुरस्कृत हुनुभएको छ। संघीय कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत कृषि विभागले सोमबार आयोजना गरेको 44 विश्व खाद्य दिवस कार्यक्रममा गैड़ाकोट 18 कृषक रेग्मी पुरस्कृत हुनुभएको हो। रेग्मीलाई कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले फलफूल बगैंचा सुन्तला जात व्यवसायतर्फ राष्ट्रिय स्तरमा उत्कृष्ट कृषकका रूपमा 10,000 रूपियाँ सहित सम्मान पत्रद्वारा पुरस्कृत गर्नुभएको हो। उत्कृष्ट कृषकका रूपमा सम्मानित रेग्मीले गैड़ाकोट 18 बसेनीमा लिफ्टिङ सिंचाईबाट फलफूल तथा तरकारी खेती गर्दै आउनु भएको छ। उहाँले 7 अगाडिदेखि करिब 2 करोड़ रूपियाँ भन्दा बढ़ीको लगानीमा टीका रत्न टुल्की देवी कृषि फर्म मार्फत सुन्तला जातको फलफूल खेती गर्दै आउनु भएको हो। राष्ट्रपति रामचन्द्र पौडेल बड़ा दशैंको अवसरमा हिजो बिहान दक्षिणकाली मन्दिर जानुभई दक्षिणकाली माताको पूजा अर्चना गर्नुका साथै पुजारीबाट टीका प्रसाद ग्रहण गर्नुभएको छ। काठमाण्डुको दक्षिणकाली नगरपालिकामा पर्ने यो मन्दिर उपत्यकाको प्रमुख शक्तिपीठ मध्ये एक मानिन्छ। आश्विन शुक्ल पञ्चमी अर्थात नवरात्रको 6 दिन आज दशैं घर वा पूजा कोठामा 9 मध्येकी 5 स्कन्द माताको विधिपूर्वक पूजा आराधना गरिँदैछ। दुर्गा पक्ष समेत भनिने दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, 5 दिन स्कन्द माता, 6 दिन कात्यायनी, 7 दिन कालरात्री, 8 दिन महागौरी र 9 दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ। यिनै 9 दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ। नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड़ लाग्ने गर्दछ। नेपालीहरूको महान पर्व बड़ा दशैं शुरू भएसँगै बागलुङको कालिका भगवती मन्दिरमा दर्शनार्थीहरूको भीड़ बढ़न थालेको छ। बागलुङबाट संवाददाता कोपिला कडेलको यो रिपोर्ट।
नवरात्रको शुरूआतसँगै बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरमा दर्शनार्थीको भीड़ लागेको छ। यहाँ नेपालका विभिन्न जिल्ला सहित छिमेकी राष्ट्र भारतबाट समेत भक्तजन तथा तीर्थयात्री आउने गर्दछन्। यस वर्षको मनसून शुरू भएदेखि नै बाढ़ी पहिरोले अवरूद्ध भएका सड़क अझै खुल्न बाँकी रहेकाले विगतको तुलनामा यस वर्ष भक्तजनको संख्यामा कमी आएको बताउनुहुन्छ बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्का।
अघिल्लो वर्ष भन्दा अहिले तीर्थालु महानुभावहरू भक्तालु महानुभावहरू अहिले कम भएकोले पाएका छ। अब अहिले कति आउँछन् भन्ने कुरा पिपुल्स काउन्टिङ क्यामेरा छ, त्यसबाट नै रेकर्ड आउँछ। 4-5 लाख आउँछ कि हामीले पूजाको व्यवस्थापन छिटो छरिटो गरिराखेका छौँ।
बागलुङ कालिका भगवती मन्दिर नेपालको एक प्रसिद्ध शक्तिपीठ हो। पछिल्लो समय नयाँ संरचना निर्माण भएसँगै दैनिक भक्तजन तथा धार्मिक पर्यटकको घुइँचो लाग्ने गरेको स्थानीय दुर्गा बहादुर आचार्य बताउनुहुन्छ।
पहिला मेलामा हुने मान्छे अहिले प्रत्येक दिन नै हुन्छ, सुधार पनि भएको छ, मन्दिरले काँचुली फेर्या छ, पहिलाको भन्दा व्यवस्थापन एकदम राम्रो छ।
कालिका भगवती मन्दिर प्रति विश्वास राखेर पूजा पाठ गर्नाले मनले चिताएको पूरा हुने भक्तजनको विश्वास छ।
बेला बेलामा आउने गर्छु, म खास काठमाडौँमा बस्छु, काली भगवतीको एकदम विश्वास लाग्छ। धेरै ठुलो शक्तिपीठ हो अनि यहाँ पुग्छ गर्नुभयो भने पुग्छ भन्ने मान्यता रहेको छ।
पर्वतका राजा प्रतापी नारायण मल्लले पाल्पाकी राजकुमारी विवाह गरेर ल्याउँदा दाइजोको रूपमा कालिका मूर्ति ल्याएको इतिहास छ। राजाले उक्त मूर्ति घना जंगलको बीचमा स्थापित गरेपछि पूजा गर्ने चलन रहेको किम्बदन्ती यस मन्दिरसँग जोडिएको छ। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पठन संस्कृतिको विकासमा राष्ट्रिय पुस्तक नीति महत्वपूर्ण हुने बताउनु भएको छ। मन्त्रालयमा हिजो राष्ट्रिय पुस्तक नीति 2081 विभिन्न क्षेत्रका विज्ञको सुझाव लिने क्रममा उहाँले पुस्तक पढ़ने बानी बसाउने र पुस्तकालयलाई अत्यावश्यक पुस्तक सहित उपयोगी बनाउने उद्देश्यले नीति ल्याउन लागि उल्लेख गर्नुभयो। भारत सरकारले तनहुँको शुक्ला गण्डकी नगरपालिकाको बेल चौतारा स्थित जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास केन्द्रलाई 300 सैया र उपकरण सहित अस्पताल निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। भारत भ्रमणमा रहनुभएका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र भारतीय जनता पार्टीका अध्यक्ष एवं स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डा बीच नयाँ दिल्ली स्थित निर्माण भवनमा भएको द्विपक्षीय वार्ताका क्रममा भारतले यस्तो प्रतिबद्धता जनाएको हो। अब अन्तर्राष्ट्रिय समाचार। लेबनानमा इजरायली हवाई हमलामा लेबनानी नागरिक रक्षाका 11 सदस्यको मृत्यु भएको छ। दक्षिणी लेबनानको बाराचित शहरमा रहेको इस्लामिक स्वास्थ्य प्राधिकरणको केन्द्रलाई लक्षित गरी भएको इजरायली हवाई आक्रमणमा सिभिल डिफेन्सका 10 सदस्यको मृत्यु भएको अज्ञात नागरिक सुरक्षा स्रोतले बताएको छ। स्रोतका अनुसार पीड़ितहरूको शव दक्षिणी लेबनानको नाबातिह शहरको अस्पतालमा सारिएको छ। साथै पूर्वी लेबनानको कलिया शहरमा रहेको एउटा घरलाई लक्षित गरी भएको इजरायली हवाई आक्रमणमा एक नागरिकको मृत्यु भएको र 3 घाइते भएको लेबनानी रेड क्रसको स्रोतले बताएको छ। सेप्टेम्बर 23 इजरायली सेनाले लेबनानमा गरेको आक्रमणमा कम्तीमा 2000 जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। नोबेल पुरस्कार समितिले यो वर्ष चिकित्सा शास्त्रतर्फको पुरस्कार अमेरिकी वैज्ञानिक द्वय भिक्टर एमरोस र ग्यारी रफकनलाई संयुक्त रूपमा दिने घोषणा गरेको छ। उनीहरूलाई माइक्रो आरएनएको आविष्कार र अनुवांशिक प्रणालीको नियमनमा त्यसको भूमिकाका लागि पुरस्कृत गर्ने निर्णय गरिएको नोबेल समितिले जनाएको छ। विजेताले संयुक्त रूपमा 1.1 करोड़ स्वीडिस क्रोनर अर्थात 810,000 पाउण्ड नगद पुरस्कार र पदक पाउनुहुनेछ। अहिलेसम्म 114 जनाले चिकित्सा शास्त्रतर्फ नोबेल पुरस्कार पाइसकेका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको स्रोत र जनशक्तिलाई पछिल्लो विपदपछिको पुनर्निर्माणमा खटाउन सक्ने गरी कार्यविधि संशोधन गरेको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालन तथा व्यवस्थापन कार्यविधि 2077 संशोधन गरी सूचीकृत बेरोजगार व्यक्तिलाई विपदपछिको पुनर्निर्माणमा लगाउन सक्ने व्यवस्था गरेको हो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले संशोधित कार्यविधि बेरोजगारको सूचीमा रहेका नागरिकहरूलाई विपद प्रतिकार्य र पुननिर्माणमा लगाउन सकिने जानकारी दिनुभयो। कार्यविधि संशोधन भएसँगै विपदका समयमा स्थानीय तहले कार्यपालिकाबाट निर्णय गरेर तत्काल सामुदायिक पूर्वाधारको मरमत कार्य अघि बढाउन सक्ने बाटो खुलेको छ। स्थानीय तहले भविष्यमा आइपर्ने विपदका समयमा प्रधानमन्त्री रोजगार कार्यक्रमको स्रोत परिचालन गरेर उद्धार राहत र ससाना आयोजनाको पुनर्निर्माण गर्न सक्नेछन्। मन्त्री भण्डारीले सूचीकृत बेरोजगारहरूलाई परिचालन गरी पूर्वाधार मरमत गर्न स्थानीय तहलाई अनुरोध गर्नुभयो। प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत स्थानीय तहलाई उपलब्ध भएको सशर्त अनुदानलाई स्थानीय तहको कार्यपालिकाबाट निर्णय गरी विपद पछिको पूर्वाधार मरमतमा लगाउन सकिने उहाँले उल्लेख गर्नुभयो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको धान परियोजना अन्तर्गत यस वर्ष बाँके जिल्लामा 1,00,000 क्विन्टल धान उत्पादन हुने अनुमान गरिएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ बर्दियाले विगत 3 वर्षदेखि बाँकेमा धान जोन परियोजना लागू गरी धान खेती प्रवर्धनमा सहयोग गर्दै आएको छ। परियोजना अन्तर्गत यस वर्ष 1,00,000 क्विन्टल धान उत्पादन हुने अनुमान गरिएको परियोजनाका कृषि अधिकृत गणेश यादवले जानकारी दिनुभयो। परियोजना अन्तर्गत 2,341 हेक्टर क्षेत्रफलमा धान खेती प्रवर्धन गर्ने कार्यक्रम लागू गरिएको यादवले उल्लेख गर्नुभयो। परियोजनाले समेटेको कार्यक्षेत्र अन्तर्गत 814 जना कृषक तथा समूह र सहकारी उक्त योजनामा जोडिएका छन्। नोबेल बैंक लिमिटेड र स्मार्ट आइडियाज प्राली हाम्रो पात्रबीच कार्डमा आधारित विप्रेषण सेवाका लागि समझदारी भएको छ। सोमबार नोबेल बैंक लिमिटेडका तर्फबाट एन बैंक प्रमुख प्रदीप नेपाल र स्मार्ट आइडियाको तर्फबाट वरिष्ठ इन्जिनियर म्यानेजर सुरज गौतमले समझदारी जानकारी पत्रमा हस्ताक्षर गर्नुभयो। दुई कम्पनी बीच भएको सम्झौता अनुसार नबिल ब्याङ्कले कार्डमा आधारित विप्रेषण प्लेटफर्म एन रेमिटको सेवा हाम्रो पात्रो एपमा समावेश गरेको छ। नेपाल बाहिर रहेका हाम्रो पात्रो प्रयोगकर्ताहरूले सेवा लिन सक्नेछन्। यस सेवा अन्तर्गत प्रयोगकर्ताहरूले न्यूनतम $100 अधिकतम $5,000 पठाउन सक्नेछन्। नेपाली शेयर बजारमा सोमबार कारोबार मापक नेप्से परिसूचकको उकालो यात्रा जारी रहेको छ। सोमबार नेप्से परिसूचक 37.13 अंकले बढेर 2,690.72 अंकमा पुगेको छ। यस दिन कारोबार भएका 13 उपसमूह मध्ये 2 उपसमूहको शेयर मूल्य घट्दा 11 उपसमूहको शेयर मूल्य भने बढेको छ। सोमबार कुल 1,58,45,459 किता शेयरहरू 7,09,59,53,000 रुपियाँमा किनबेच भएका छन्। नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा 500 रुपियाँले घटेको छ। आइतबार छाप भएको सुन प्रति तोला 1,61,000 कारोबार भएकोमा सोमबार भने 1,60,500 रुपियाँ निर्धारण भई कारोबार भएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
फुटबल मिशन टुगेदरको आयोजनामा दोस्रो भेटरान्स कप फुटबल प्रतियोगिता हुने भएको छ। 40 वर्ष माथिका फुटबलरहरूको सहभागिता रहने प्रतियोगिता कार्तिक 3 गतेदेखि 11 गतेसम्म मध्यपुर फुटबल मैदानमा हुनेछ। अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोग रहने प्रतियोगितामा 21 टोलीको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दियो। काठमाडौँ उपत्यकाका टोली दर्ता गर्न 20,000 रुपियाँ र उपत्यका बाहिरका टोली दर्ता गर्नका लागि 5,000 रुपियाँ तोकिएको आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले 8,00,000 र दोस्रो हुने टोलीले 5,00,000 रुपियाँ प्राप्त गर्नेछन्। नकआउटका आधारमा हुने प्रतियोगिताको उद्घाटन खेल ब्रिगन्स युथ एकाडेमी र श्रीकुमारी क्लब बीच हुनेछ। नेपाली राष्ट्रिय भलिबल टोलीकी सदस्य उषा भण्डारी फेवा एजुकेशन एण्ड माइग्रेशनकी ब्रान्ड एम्बेसडर बनेकी छन्।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशभर आंशिकदेखि सामान्यतया बदलिरही कोशी मधेश बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 18.4 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 93%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:01 भयो भने सूर्यास्त भरे साँझ 5:42 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओली बीच भेटवार्ता। सुशासन रोजगारीको चुनौतीको समाधान गरेर युवाहरूलाई देशमै बस्ने अवस्था सृजना गर्न राष्ट्रपति रामचन्द्र पौडेलको सुझाव। विद्युत आयोजनाहरू तोकिएको समयमै सम्पन्न गर्न र लागत बढ़ने स्थितिको अन्त्य गर्न मन्त्रीहरू सहित उच्च अधिकारीलाई प्रधानमन्त्री ओलीको निर्देशन। धौलागिरी हिमाल आरोहणका लागि गएका 5 रूसी पर्यटक सम्पर्कविहीन। आज नवरात्रको 6 दिन स्कन्द माताको पूजा आराधना गरिँदै र लेबनानमा इजरायली हवाई हमलामा परि लेबनानी नागरिक रक्षाका 11 सदस्यको मृत्यु। रेडियो नेपालबाट बिहान 7 समाचार सकियो। अर्को समाचार बुलेटिन 8 अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।